यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। 28 नयाँ राजनीतिक दलद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन। निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना 2082 राष्ट्रिय सुरक्षा समितिद्वारा स्वीकृत। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा विप्रेषण आप्रवाहमा 35.4% वृद्धि। पाकिस्तानको सिन्ध प्रान्तमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु। र काठमाण्डुमा भोलिदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल शुरू हुँदै। समाचार अब विस्तारमा। विभिन्न 28 नयाँ राजनीतिक दलहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगले आजसम्म दल दर्ताका लागि निवेदन पेश गर्ने समय निर्धारण गरेकोमा विभिन्न 28 दलले निवेदन पेश गरेका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। हालसम्म 7 दलले दर्ताको प्रमाणपत्र पाएको र अन्य दलहरूको कागजात परीक्षणका क्रममा रहेको आयोगले जनाएको छ। आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन परियोजनका लागि भोलिदेखि मंगिर 10 गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको छ। निर्वाचन आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुष 19 गते बिहान 10 बजेदेखि 11 बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दावी विरोध तथा उजुरीमाथि छानबिन गरी पुष 22 गते दिउँसो 3 बजेदेखि 4 बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुष 23 गते बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारको मनोनयन, पुष 24 गते बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी, पुष 27 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने र दिउँसो 1 बजेदेखि दिउँसो 2 बजेसम्म उम्मेद्वारीको अन्तिम नामावली प्रकाशन हुनेछ। पुष 28 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभाका 18 सदस्यको निर्वाचन माघ 11 गते सम्बन्धित मतदान केन्द्रमा बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म हुने आयोगले जनाएको छ। राष्ट्रिय सुरक्षा समितिको आज बसेको बैठकले आगामी फागुन 21 गते हुने निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना 2082 स्वीकृत गरेको छ। गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन लक्षित सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्न एकीकृत सुरक्षा योजना स्वीकृत गरेको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो।
निर्वाचन सुरक्षा योजनामा निर्वाचनको सुरक्षा तयारीको सन्दर्भमा सुरक्षाका प्लानहरूलाई चाहिँ 3 दहमा विभाजन गरिएको छ। विशेष गरिकन निर्वाचन पूर्वको अवस्थामा कुन कुन निकायले के काम गर्ने र निर्वाचनको अवधिमा के गर्ने र निर्वाचन पश्चातका कामहरू के गर्ने भन्ने विषयहरू पनि छन् भने सँगसँगै पोलिटिकल क्याम्पेनहरू, सीमा क्षेत्रमा हुने घुसपेटका विषयहरू, महत्वपूर्ण प्रतिष्ठान, त्यसपछि निर्वाचन उम्मेद्वारहरू, प्रवेशक लगायत सबैको सुरक्षाको व्यवस्थाहरूलाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा पनि त्यो प्लानमा समेटिएको छ भने घुम्ती टोली, स्ट्राइकिङ टोलीहरू, एयर पेट्रोलिङका कुराहरू र रिजर्भ फोर्सहरूको व्यवस्था लगायतका विषयहरू समेटिएका छन्।
गृहमन्त्री ओम प्रकाश अरियालको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालय मार्फत राष्ट्रिय सुरक्षा परिषद समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले निर्वाचन सुरक्षालाई लक्षित गरी सबै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिहरू निरुत्साहित गर्न कड़ाईका साथ कानूनी कार्यवाही अगाडि बढ़ाउने लगायतका निर्णयहरू भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अरियालले नयाँ पुस्ताको भावना अनुरूप काम गर्दै न्यायको अनुभूति दिलाउने गरी कार्य सम्पादन गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आज बसेको बैठकमा गृहमन्त्री अरियालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री अरियालले पुरानै संरचना वा ऐन नियममा मात्र सीमित नभई प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्नेमा जोड़ दिनुभयो। मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढ़ाएको छ। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा सरकारवालाको सुझावपछि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिक तर्फको मत दिन पाउनेछन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनैतिक निकास दिन विघटित प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपालको टोलीसँग आज भक्तपुरको गुण्डु स्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढंगबाट संसद विघटन भएकाले पुनस्थापना हुनुपर्ने माग दोहोर्याउनु भएको हो। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने उदयपुरका दुई युवालाई सरकारले शहीद घोषणा गरेको छ। मजदूरी गरेर परिवारको पालन पोषण गर्दै आएका बेलका नगरपालिका चारका सन्तोष विश्वकर्मा र चौदण्डीगढ़ी नगरपालिका तीनका सार कुमार राईको मृत्यु भएपछि सरकारले बालबालिकाको शिक्षा र रोजगारीको सुनिश्चित गर्नुपर्ने शहीद परिवारको माग छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
रेन्जी युवाले गत भदौ 23 र 24 गते गरेको आन्दोलनका क्रममा उदयपुरका दुई युवाको ज्यान गएको थियो। कार्तिक 17 गते बसेको मन्त्री परिषदको बैठकले उहाँहरूलाई शहीद घोषणा गरेको छ। शहीद घोषणा हुने मध्ये बेलका नगरपालिका चार हरिपुरका 30 वर्षीय सन्तोष विश्वकर्मा र चौदण्डीगढ़ी नगरपालिका तीन आमसालका 51 वर्षीय सार कुमार राई सन्तोष हुनुहुन्छ। सन्तोष विश्वकर्माका 10 वर्षीय एक छोरा 8 वर्षीय एक छोरी र श्रीमती हुनुहुन्छ। त्यस्तै सार कुमार राईका दुई छोरी र श्रीमती हुनुहुन्छ। सन्तोष र सार कुमार दुवैजना मजदूरी गरेर आफ्नो परिवार पाल्दै आउनु भएको थियो। उहाँहरूको निधनपछि परिवारमा बाल बालिकाको भविष्य र रोजगारीको चिन्ता थपिएको छ। सन्तोष विश्वकर्माकी श्रीमती अम्बिका विकल
नानीहरू मसिने घर नानीहरूलाई पढाइदिनु पर्यो, त्यहाँदेखि अब मलाई रोजगार दिनु पर्यो, काम गर्नु पर्यो, बच्चालाई खाना आफूलाई खाना लगाउन पुग्ने काम लगाइदिनु पर्यो।
उता सहित सार कुमार राईका परिवारको अवस्था पनि उस्तै छ। श्रीमती सुनिता राईले आफ्नो रोजगारी र छोरीको शिक्षाको जिम्मा राज्यले दिनुपर्ने माग राख्नुहुन्छ।
हामीलाई अब त्यो रोजगारी अब नानीहरूलाई पढाउने त्यहीहरू नै भइदियो हुन्थ्यो।
देशमा शान्ति सुशासन र भ्रष्टाचार अन्त्यका लागि जेएनजी पुस्ताले चलाएको आन्दोलनमा सहभागी दुवैजना प्रहरीले चलाएको गोली लागेर शहीद हुनुभएको हो। शहीद घोषणा गरिएपछि उहाँहरूको परिवारले अब भ्रष्टाचार अन्त्य र सुशासन कायम हुने अपेक्षा राख्नु भएको छ।
सबैले एउटै शिक्षा पाउनु पर्यो, सबैले पढ्न एउटै लेभलमा मिल्नु।
राज्यले शहीदहरूको बलिदानलाई सम्मानपूर्वक पूर्णता दिन उहाँहरूको परिवारको शिक्षा रोजगारी र भविष्य सुरक्षित गर्नुका साथै देशमा शान्ति सुशासन र भ्रष्टाचार मुक्त शासन व्यवस्था कायम राख्नेतर्फ अग्रसर हुनुपर्ने देखिन्छ। शहीद परिवारको माग पनि सोही अनुसार रहेको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
अब बाँकी समाचार। अर्थमन्त्री रामेश्वर खनालले मुलुकको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पूँजी बजार र घरजग्गा कारोबारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कार्यक्रममा वहाँले आर्थिक गतिविधि विस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मेग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी सड़क स्तरोन्नतिका लागि भोलिदेखि दैनिक 7 घण्टा बन्द हुने भएको छ। कालोपत्रको काम धमाधम भइरहेको सड़क खण्डमा सवारी साधन आवत जावत गर्दा समस्या भएपछि मंगिर 1 देखि 20 गतेसम्म बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म सड़क बन्द गर्ने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय झापाले पूर्व पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको पथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ। गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पाकिस्तानको सिन्ध प्रान्त स्थित हैदराबाद जिल्लाको लघारी गोठमा रहेको एक पटाका कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा 7 घाइते भएका छन्। सिन्धका प्रवक्ता हसन अल हसीबका अनुसार विस्फोटपछि लागेको भीषण आगलागीले पूरै कारखाना जलेको थियो। विस्फोटको कारणबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान जारी राखेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
कार्बन उत्सर्जन कम गरे बापत नेपालले वन कार्बन साझेदारी कोषबाट 1 अर्ब 19 करोड़ रूपियाँ प्राप्त गरेको छ। तराई आर्क क्षेत्र अन्तर्गतको आरईडीपी प्लस कार्बन कटौती कार्यक्रम मार्फत करिब 18,88,000 टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि नेपालले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट 1 अर्ब 19 करोड़ प्राप्त गरेको हो। यो रकम कोष अन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रीमेन्ट ईआरपीए अनुसार नेपालले पाएको पहिलो भुक्तानी हो। यसले वन विनाश रोक्न समावेशी तथा दिगो वन व्यवस्थापन प्रवर्धन गर्ने नेपालको प्रयास मुखरित भएको विश्व बैंकले विज्ञप्ति मार्फत जनाएको छ। बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न जैविक विविधता संरक्षण बढ़ाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तारमा बल पुग्ने विश्वास व्यक्त गरेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा 5.5 खर्ब भन्दा बढी विप्रेषण रकम नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह 35.4% वृद्धि भई 5,53,31 करोड़ रूपियाँ पुगेको छ। गत असोज महिनामा मात्र 2,01,22 करोड़ रूपियाँ बराबरको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। एक महिनामा आएको यो विप्रेषण अहिलेसम्मकै सबैभन्दा बढी विप्रेषण हो। पछिल्लो 3 महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत तर्फ अन्तिम स्वीकृति लिने नेपालीको संख्या 1,23,459 र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या 77,257 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा विदेश घुमफिर गरेर नेपालीहरूले 21.5 अर्ब रूपियाँ हारिमा खर्च गरेका छन्। नेपाल राष्ट्र बैंक अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा 16.4% बढेर 64,59 करोड़ रूपियाँ पुगेको छ, जसमध्ये शिक्षा तर्फको व्यय 42.96 करोड़ रहेको छ। यस अनुसार खुद भ्रमणमा भएको खर्च 21.63 करोड़ रूपियाँ रहेको राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ। यस अवधिमा विदेशीले नेपाल भ्रमणमा गरेको खर्च भने 19.19 करोड़ मात्र रहेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अमेरिका विरूद्ध 10 विकेटको शानदार जीत निकाल्दै नेपाल दृष्टिविहीन महिला टी20 विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। तेस्रो जितसँगै नेपालले 4 खेलबाट 6 अङ्क जोडेको छ। यसअघि श्रीलंका र अस्ट्रेलियाले पराजित गरेको नेपालले भारतसँग हार बेहोरेको थियो। आइतबार अमेरिकाले प्रस्तुत गरेको 18 रनको लक्ष्य नेपाल 4 बलमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो। नेपालका लागि दिलसरा धमलाले अभिजित 12 रन बनाइन्। त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका 9.4 ओभरमा 17 रनमै समेटियो। यो दृष्टिविहीन क्रिकेटमा सबैभन्दा कम फल हो। यसअघि सन् 2006 वेस्ट इण्डिजले पाकिस्तान विरूद्ध बनाएको 21 रन दृष्टिविहीन क्रिकेटमा सबैभन्दा कम एक फल थियो। अमेरिकाका कुनै पनि खेलाड़ीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालका लागि दिलसरा धमलाले 3 र सुनिता घिमिरेले 1 विकेट लिए। नेपाल प्रिमियर लीग एनपीएलको दोस्रो संस्करण सोमबारदेखि शुरू हुने भएको छ। पहिलो पटक एनपीएल फ्रन्टलाइन मुनि हुन लागेको छ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानले जनाएको छ। एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलोको संस्करणकै कायम राखिएको छ। पहिलो संस्करणको विजेता जनकपुर बोल्ड्सले 1,10,00,000 राशिको पुरस्कार सहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले 51,00,000, तेस्रो भएको कर्णाली एक्सले 25,00,000 र चौथो भएको चितवन राइनोसले 15,00,000 पाएको थियो। एनपीएलमा 8 फ्रेन्चाइज टोली सहभागी छन्। सबै टोलीले विदेशी खेलाड़ी अनुगमन गरेर अभ्यास गरिरहेका छन्। केही विदेशी खेलाड़ी नेपाल आइपुगिसकेका छन् भने केही आउँदैछन्। एनपीएलको उद्घाटन खेल मंगसिर 1 गते सोमबार साबिक विजेता जनकपुर बोल्ड्स र काठमाडौँ गोर्खास बीच अपरान्ह 4 बजेदेखि खेल शुरू हुनेछ। काँक्री बिहार युथ क्लबलाई 2-0 गोलले हराउँदै लाली गुराँस एसोसिएसन क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ। आइतबार मकवानपुरको हेटौँडा स्थित गौरीटार रंगशालामा सम्पन्न पहिलो सेमी फाइनलमा लाली गुराँसलाई जित दिलाउन मुकुन्द कुमार न्यूरे र राम थापाले गोल गरे। सोमबार 1 को विजेता लाली गुराँसले अब मंगलबार हुने फाइनलमा नव जनजागृति क्लब र चितलाङ एएफसी बीचको विजेतासँग खेल्नेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। 28 नयाँ राजनीतिक दलद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन। निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना 2082 राष्ट्रिय सुरक्षा समितिद्वारा स्वीकृत। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा विप्रेषण आप्रवाहमा 35.4% वृद्धि। पाकिस्तानको सिन्ध प्रान्तमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु। र काठमाडौँमा भोलिदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल शुरू हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।